لا حول ولا قوة إلا بالله العلي العظيم. أعوذ بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله والصلاة والسلام على رسول الله وعلى آله آل الله لا سيما بقية الله ولعنة الله على أعدائهم أعداء الله من يومنا هذا إلى لقاء الله. أما بعد، فقد قال الله: وجاءت سيارة فأرسلوا واردهم فأدلى دلوه قال يا بشرى هذا غلام وأسروه بضاعة والله عليم بما يعملون. سورة يوسف کی 19 آیت. گفتگو یہاں تک پہنچی تھی کہ بھائیوں نے انہیں کنویں میں ڈال دیا. کنویں میں ڈالنے کے بعد اب ان پر کیا گزری، اس کے بعد کی داستان کو قرآن مجید بیان کرتا ہے کہ کنویں میں یوسف کتنے دن رہے خدا جانتا ہے. لیکن بعض مفسرین کا خیال ہے کہ جناب یوسف 3 دن تک کنویں میں پڑے تھے. 3 دن کنویں کی تاریکی، اندھیرا، تنہائی، بے کسی، 3 دن جب یہ جو ہے گزر گیا، 3 دن کے بعد یہ قافلہ آیا. وجاءت سیارۃ، ایک قافلہ آیا. قافلے کو سیارہ، اس لیے سیارہ مانے چلنے والا، سیر کرنے والا. کہ قافلہ ایک جگہ پر ٹھہرتا نہیں ہے، ابھی یہاں ہے، پھر وہاں ہے، پھر وہاں ہے، پھر وہاں ہے، دائم رفت و آمد پہ. وجاءت سیارۃ، ایک تجارتی قافلہ آیا. فرسلوا واردہم، قافلہ وہاں آیا، اس نے وہاں پہ یہ جو ہے پڑاؤ ڈالا. ظاہر سی بات ہے پڑاؤ کے بعد سب سے پہلی ضرورت انسان کی پانی ہے. فارسلوا واردہم، تو انہوں نے اس شخص کو جو پانی کا انچارج تھا، پانی لانا جس کے ذمے تھا، اس کو بھیجا کہ وہ جا کر کے جو ہے پانی لائیں. فادلا دلو، اس نے اپنی ڈول کنویں میں ڈالی پانی نکالنے کے لیے. ادھر جناب یوسف کنویں کے اندر ہیں، کنویں کی گہرائی سے انہیں، گہرائی میں انہیں کنویں کے اوپر کچھ آوازیں سنائی تھی. اس کے بعد جناب یوسف نے اچانک دیکھا کہ ایک ڈول چلی آ رہی ہے تیزی کے ساتھ. جناب یوسف نے موقع غنیمت سمجھا اور اسے ایک الہی تحفہ سمجھا، اور اس الہی تحفے سے یہ جو ہے لٹک گئے اس ڈول سے جناب یوسف. اب جب پانی کھینچنے والے نے ڈول نیچے چلی گئی، کھینچنا جب چاہا تو دیکھا وزن کافی ہے. عام طور سے اتنا وزن جو ہے ڈول میں نہیں ہوتا تھا، یہ زیادہ بھاری ہے. پہلا کھینچنے تو تھا ہی، اس نے پوری طاقت اپنی لگائی اور پوری طاقت لگا کر کے ڈول کو کھینچا. جب ڈول اوپر آئی تو کیا دیکھا کہ پانی ہی نہیں ہے بلکہ یہاں تو ایک خوبصورت سا بچہ ہے. اس کی چیخ نکل گئی، ہذا غلام، یہ تو قال یا بشرا ہذا غلام. خوشی خوشی اس نے اس بات کا اعلان کیا، یہ جو ہے بشارت ہو، بشارت ہو، یہ تو خوبصورت سا بچہ ہے. وہ اثر روح، آہستہ آہستہ اب یہ خبر قافلے کے 2-4 افراد کو اور ہو گئی، مگر وہ یہ نہیں چاہتے تھے کہ خبر سب کو ہو جائے. جب دیکھا کہ یہ خوبصورت سا بچہ ہے، اسے اگر بیچا جائے گا تو، کیونکہ زمانے میں انسانوں کا بیچنا ایک عام سی بات تھی، اس کو کوئی والی وارث نہیں ہے، کوئی مالک نہیں ہے، اس کو اگر بیچیں گے تو اچھا پیسہ ملے گا. لہذا وہ اثر روح، انہوں نے اس راز کو چھپا لیا. وہ اثر روح ہو بزاعتن، اسے قیمتی سرمایہ سمجھ کے، یہ بھی ایک مال ہے. یوسف کو انسان نہیں سمجھ رہے ہیں بلکہ ایک مال کی حیثیت دے رہے ہیں. وہ اثر روح ہو بزاعتن، اسے قیمتی سرمایہ سمجھ کے انہوں نے چھپایا تاکہ دوسروں کو اس کی اطلاع نہ مل سکے. تو اثر روح ہو بزاعتن، یہاں کے اوپر مفسرین نے کچھ اور بھی یہ جو نظریہ پیش کیا. ایک نظریہ یہی ہے کہ خود جن لوگوں نے निकाला था, जो वहां पे थे जो अफराद करीब, उन्होंने छुपाया। एक नजरिया यहां पर यह है कि नहीं, यूसुफ को पाने वाले ने कुएं से मिलने के बाद छुपा ली, यानी काफिले वाले में किसी को जो है भनक नहीं मिलने दी। चंद अफराद को पहले कौल के मुताबिक इतला हो गया, किसी को इतला नहीं मिलने दी। तीसरा नजरिया यह है कि छुपाने का मसला काफिले वालों के सिलसिले में नहीं है, बल्कि छुपाने का मसला है ये जो है बरादरान यूसुफ की तरफ, यूसुफ के भाइयों की तरफ। यूसुफ के भाई आते जाते थे खैर खबर लेने के लिए, उनमें से कुछ अफराद खैर खबर लेने के लिए आते जाते थे, शायद खाना पीना भी लेकर के आकर के डाल दिया करते थे कि यूसुफ को खाना मिल सके, क्योंकि सारे भाइयों का मिजाज ऐसा नहीं था ना। कुछ थे उनके अंदर जो यूसुफ को बाप के पास रहना देखना तो नहीं चाहते थे, पसंद तो नहीं था, लेकिन इतनी इंतहा को भी जानना नहीं चाहते थे कि यूसुफ की जान चली जाए। बहरहाल ये लोग सुनबुल लेने के लिए आते रहते थे, उस दिन भी सुनबुल लेने आए थे, उन्होंने देखा कि यूसुफ को निकाल लिया गया है कुएं से। तो इन लोगों ने, यूसुफ के भाइयों ने कहा, अरे ये तो हमारा गुलाम है, ये हमारा गुलाम है जो हमारे अंदर भाग के कुएं में आकर के छुप गया था। असल राज चीज को उन्होंने पर्दा डाल दिया, असल रूह हो छुपा लिया उस चीज को, असल रूह हो बेजा आता उसे अपना गुलाम बना करके पेश किया। जनाब यूसुफ को धमकी दी, अगर राज फाश करोगे तो तुम्हें खत्म कर देंगे, मार डालेंगे हम। अब बहरहाल यूसुफ देख भी चुके थे इन लोगों के तेवर को, यूसुफ ने भी जबान नहीं खोली। लेकिन ज्यादातर एहतमाल भी पहले वाला है कि वो जो सेगा जो इस्तेमाल किया गया है वो ये जो जमा का सेगा है, असर रू छुपाया उन लोगों ने। वो जो दो चार अफराद के काफिले में तकरीबन 10 अफराद थे जैसा कहा जाता है, और दो चार अफराद को जो मालूम हो गई, दो चार अफराद ने बकिया उन 5-6 से छुपाया कि कहीं माल गनीमत में दूसरे शरीक ना हो जाएंगे। जितने ज्यादा शरीक होंगे उतनी हमारा हिस्सा कम आएगा। वो असर रू हो बेदात है, बहरहाल चाहे यूसुफ के भाइयों ने छुपाया, चाहे काफिले वालों ने छुपाया, या उन लोगों ने जिन्होंने जिन्हें कुएं से उनको बाहर निकाला था, उन लोगों ने जो भी रहे हो, बहरहाल असर रू हो बेजातन, उन्होंने इसे कीमती सरमाया समझ करके इस मसले को छुपा लिया कि कहां से निकले हैं, कैसे निकले हैं। खुदावंद आलम ने यहां के ऊपर बहरहाल जनाब यूसुफ को कुएं से ये जो है वो नजात दी। खुदा ने अपने बहुत सारे पैगंबरों को ये जो है वो नजात दी है। किसी पैगंबर को नजात दी पानी के ऊपर, जनाबे नूह को। किसी पैगंबर को नजात दी पानी के नीचे, जनाबे यूनुस को। और किसी को नजात दी पानी के किनारे, जनाबे यूसुफ को। पर खुदावंद आलम ने इस तरीके से नजात इनको दे दी। जब अपने साथ छोड़ देते हैं, जब अपने साथ छोड़ देते हैं, तो खुदा गैरों को जो है मदद के लिए भेज देता है। अपने अगर साथ छोड़ दें तो मायूस नहीं हो जाना चाहिए। अपने अगर धोखा दे देते हैं, एक दरवाजा बंद होता है, दूसरा दरवाजा खुल जाता है। पैगंबर इस्लाम इधर मक्के के रहने वाले थे ना, मक्की थे, अपनों ने क्या किया, पत्थर मारा, कांटे बिछाए, कूड़ा फेंका, गलाजत थी कि मदीने वाले जो गैर थे उन्होंने जो है बना दी। मदीने वालों ने, गैरों ने साथ दिया, अपनों ने ये जो है कांटे बिछाए, गैरों ने साथ देकर के इस्लामी हुकूमत की जो है बुनियाद डलवाई पैगंबर की। उनका साथ ना होता, उनकी मदद ना होती, यकीनन ये हुकूमत की बुनियाद नहीं पड़ सकती थी। पहला, इंसान को किसी हाल में जो है मायूस नहीं होना। एक मैदान में अगर हमको जो है वो शिकस्त हो गई तो जरूरी नहीं हम सारी जिंदगी उसका गम मनाएं, और अब ये एहसास हो जाए कि हम कुछ कर ही नहीं सकते, हम किसी काबिल हैं ही नहीं, सब कुछ खत्म हो गया। नहीं, एक कारोबार में घाटा हो गया, नुकसान हो गया, दूसरे कारोबार में शायद फायदा हो सकता है। एक मैदान में हम नाकाम हो गए, दूसरे मैदान में कामयाब हो सकते हैं। किसी भी महास पर किसी भी सूरत में इंसान को मायूसी का शिकार नहीं होना चाहिए। खुदा की कुदरत से बढ़कर के कोई कुदरत नहीं है। खुदा चाहे तो इब्राहिम को आग में भी बचा सकता है। खुदा चाहता है तो मकड़ी जैसे, मकड़ी का जाला सबसे कमजोर माना जाता है ना, इन्ना औहनल वजूद लबैतुल अंकबूत, मकड़ी का जाला सबसे कमजोर है, इसी कमजोर तरीन शय को पैगंबर की हिफाजत का जरिया बना दिया। पहली जगह जहां के ऊपर इंसान किसी को ढूंढेगा वो गार में जाकर ढूंढेगा, वहां तक पहुंच बिल्कुल आखिरी मरहला आ गया है, फिर भी खुदा की नुसरत आ सकती है, फिर भी पासाई जो है पलट सकता, आखिरी मरहला है गार के दहाने के ऊपर मकड़ी ने जाला लगा दिया। इसमें गए होते तो बड़ा ज्यादा बाकी बचता है, इसमें नहीं गए, यहां देखने की जरूरत ही नहीं है। तो खुदा की कुदरत हर चीज से बढ़ करके है, भरोसा खुदा पर करें, तवक्कुल खुदा पर करें, और खुदा से लौ लगाने वाला कभी भी किसी मरहले पर मायूस, जहां से मायूसी शुरू होती है वहीं से उम्मीद का शरा हो जाता है, वहीं से उम्मीद की किरण फूटती है। इमाम हुसैन जेर खंजर है, शब्र का खंजर हुसैन के ये जो है वो गले पर रखा हुआ है। उस वक्त इमाम हुसैन क्या कहते हैं, रजन लकबाइक व तस्लीमन लअम्रिक ला महबूद सिवाक। उस वक्त इमाम हुसैन मायूस नहीं है, उस वक्त भी बयात के लिए तैयार नहीं होते हैं, तो कुछ नहीं बचा, बिल्कुल आखिरी लम्हा आखिरी घड़ी। खुदा नतीजे में हुसैन का सर तो कट गया मगर आज तक हुसैन का नाम जिंदा है, आज तक हुसैन का नाम जिंदा है। जनाब ज़ैनब 72 के दाव उठा चुकी हैं, 72 के दाव उठाने के बाद भी कहती या का नअबुदु व या का नस्तईन, सारी रात जनाब ज़ैनब की किस हाल में गुजरी है, सजदे माबूद में गुजरी ना, या का नअबुदु व या का नस्तईन। लिहाजा जिनका राबिता खुदा से रहता है वो कभी भी किसी मरहले पर मायूस नहीं होते हैं। जिनके यहां खुदा नहीं उसूल दीन तो उनका भी होता है, जिनके खुदा है उनका भी उसूल दीन है, तौहीद नबूवत कयामत, और जिनका खुदा नहीं है उनके भी तीन उसूल दीन है, रोटी कपड़ा और अकान, उसूल दीन उनका भी है, उसूल दीन इनका भी है। रोटी कपड़ा और मकान यानी इंसान को हैवान बना दिया, क्योंकि रोटी कपड़ा और मकान उसूल दीन फकत इंसान इन जो है मादी इंसानों ही का उसूल दीन नहीं है, जानवर का भी उसूल दीन यही है, रोटी कपड़ा और मकान। खाना तो जानवर भी खाता है, खाना जानवर भी खाता है हमसे जो है बर्तरी के साथ, जितना खाना भैंस खा लेगी उतना खाना तो हम नहीं खा सकते, जितने आराम से खा लेती है, ना छिलना है ना काटना है ना पकाना है ना बर्तन धोना है, कुछ नहीं करना है, कितनी आसानी के साथ खाना उनका हो जाता है, ना बर्तन धोने की जहमत है, कपड़ा उनका भी है, हमारे कपड़े को सिलना है धुलना है प्रेस करना है, उनके कपड़े किसी चीज की जरूरत नहीं है, और उनका कपड़ा हमारे कपड़ों से कहीं कीमती होता है, हमारे यहां तो हसरत रह जाती है ना, ऐकाश उनके कपड़े का एक टुकड़ा हमारे यहां लग जाता, पूरा कोट ना सही तो कम से कम कालर ही फला जानवर की खाल का हो जाता, हैरत हसरत होती है ना हमारे पास। तो कपड़े के मामले में भी हम उनसे पीछे ही हैं, शादी ब्याह उनके यहां भी है लेकिन उतनी जहमतें नहीं इतनी हमारे यहां है, निकाह पढ़वाए वलीमा हो जहेज हो बरात हो, न बरात है न जहेज है न वलीमा है, आसानी से उनकी शादी हो जाती है। घर जितना अच्छा घर ये जो है परिंदे बना लेते हैं, हम क्या बनाएंगे, दरख्तों के ऊपर उनके जो है घोंसले बने हुए, तूफान आता है दरख्त गिर जाते हैं, घोंसला सारी रह जाता है, घोंसला बर्बाद नहीं होता। तो अगर मेयार रोटी कपड़ा और मकान ही है तो ये इंसान इंसान नहीं है, इंसान की इंसानियत उसकी शराफत उसकी अजमत उसकी करामत का राब खुदा से राबिते में है। अगर खुदा से राबिता है तो लकद करमना, इंसान की इंसानियत और शराफत वाबस्ता है خدا سے رابطے سے، عبادت سے، اور جو ہے معنویت سے. وَأَسَرُّوهُ بِضَاعَةً، انسانوں سے حقیقت چھپائی جا سکتی ہے، خدا سے حقیقت چھپائی نہیں جا سکتی. چنانچہ خدا کے عالم کہتا ہے وَأَسَرُّوهُ بِضَاعَةً وَاللَّهُ عَلِيمٌ بِمَا يَعْمَلُونَ. چھپا تو رہے ہیں مگر خدا اچھی طرح سے جانتا ہے کہ یہ کیا کر رہے ہیں. آپ انسانوں سے حقیقت کو چھپا سکتے ہیں، خدا سے حقیقت کو چھپایا نہیں جا سکتا ہے. اس کے بعد تیسری آیت میں ارشاد ہوتا ہے کہ وَشَرَوْهُ بِثَمَنٍ بَخْسٍ دَرَاهِمَ مَعْدُودَةٍ وَكَانُوا فِيهِ مِنَ الزَّاهِدِينَ. یوسف کو بہرحال کنویں سے نکل آئے، اس کے بعد یوسف کا انجام یہ ہوا کہ شہر مصر میں لے جا کر کے بیچے گا. کس نے بیچا؟ آیا بھائیوں نے چھین لیا تھا وہ، انہوں نے کہ یہ ہمارے غلام ہیں اور لے کر کے لے جا کر کے وہاں بیچ دیا، مصر میں بیچا، خود بھائیوں نے بیچا، یا قافلے والوں نے بیچا؟ یہاں کے اوپر آیت کچھ نہیں بیان کر رہی ہے. آیت اس کہتے ہیں کہ وہ شرو ہو، انہوں نے بیچ دیا، فروخت کر دیا. البتہ قرائن سے یہی پتا چلتا ہے کہ بھائی قافلے والے ساری ضمیریں انہیں کی طرف پلٹ رہی ہیں، انہیں نے نکالا، انہیں نے چھپایا اور انہیں نے لے جا کر کے مصر میں بیچا. وَشَرَوْهُ بِثَمَنٍ بَخْسٍ دَرَاهِمَ مَعْدُودَةٍ، بڑی معمولی قیمت پر لے جا کر کے بیچا، چند درہموں کے بدلے ان کو جو ہے وہ یوسف کو بیچ دیا گیا. کیوں سستے میں بیچا؟ اتنا خوبصورت بچہ ہے، سستے میں کیوں بکے؟ چوری کا مال تو ایسے ہی بکتا ہے نا، چونکہ انہیں اس بات کا خوف تھا کہیں ہمارا راز نہ کھل جائے، جلد از جلد چھٹکارا چاہتے، تھوڑا بہت جو کچھ مل جائے، بھاگے بھوت کی لنگوٹی، جو بھی مل جائے تو یہ جو ہے غنیمت ہے. اور جو مال انسان کو بغیر زحمت کے مل جاتا ہے، اکثر دیکھا ہوگا کہ بہت سارے مالدار افراد کے جب انتقال ہوتا ہے اور ان کے نالائق اولاد تک ان کا مال پہنچتا ہے تو اس کو اونے پونے، کیونکہ اس کو حاصل کرنے کے لیے انہوں نے کوئی زحمت نہیں کی ہے. ایک باپ نے اپنے بیٹے سے یہ جو ہے وصیت کی کہ بیٹا، باپ بہت بڑا بزنس مین تھا، تاجر تھا، اچھا خاصا اس نے محل بنایا تھا، بیٹی نے حویلی بنائی تھی، کہا بیٹا جب حویلی کو بیچنے کا خیال آئے ایسا کرنا کہ حویلی کے ایک گوشہ گرا کر کے اسے پھر سے بنا، تاکہ تمہیں یہ پتا چل سکے کہ باپ نے کتنی زحمتوں سے یہ حویلی بنائی ہے. اس وقت تمہیں حویلی کی قدر معلوم ہو سکے گی. بہرحال جو چیز انسان کو بغیر رحمت کی مل جاتی ہے، مفت میں ہاتھ آ جاتی ہے، یا جو چوری کا مال ہوتا ہے وہ اسی طریقے سے سستے اونے پونے دام پہ جو ہے وہ بیچا جا سکتا ہے، کیونکہ ان کو خوف رہتا ہے کہیں ہمارا راز کھل نہ جائے، کہیں لوگوں کو پتا نہ چل جائے کہ غلام کا نہیں ہے، تو بےچارا ایک بچہ تھا، بھٹکا ہوا کنویں میں کہیں تھا، کسی نے بجائے اس کے اس کو اس کے والدین تک پہنچاتے لا کر کے انہوں نے بازار میں بیچنا چاہا تو پکڑے جائیں گے. جلدی سے اونے پونے جتنے میں مل سکے اس کو بیچ دیا جائے. بخس یہاں پر ہے بسمانین، بخس سمن مانی قیمت، بخس کا کیا معنی ہے؟ بخس کمی قیمت کو کہتے ہیں، کہ ہر کمی قیمت نہیں، وہ کمی قیمت جو ظالمانہ طور پر کم کر دی جائے، ظالمانہ طور پر جس کا ریٹ گھٹا دیا جائے. ایک ہے کہ نیچرل طریقے سے فلاں چیز سستے میں بک گئی، پاکٹ میں بہت زیادہ آ گئی تھی، بعض دفعہ سازش کے ذریعے سے ریٹ گھٹائے یا بڑھائے جاتے ہیں، جو آج کل شیئر مارکیٹ میں عام طور سے ہوتا ہے، جب چاہا بڑھایا جب چاہا گھٹایا. ایک افواہ کے ذریعے سے قیمتیں جو ہے بڑھ جاتی ہیں اور ایک افواہ کے بعد قیمتیں گھٹ جاتی ہیں، کچھ لوگوں کا کھیل ہی ہوتا ہے. کبھی کبھی تو نیچرل کمی اور زیادتی ہے، اور بہت سے اوقات میں کیا ہوتا ہے، ایک سازش کے تحت. تو سازش کے تحت ظالمانہ طور پر اگر کسی چیز کی قیمت کو گھٹا دیا جائے اسے کہتے ہیں بخس. چنانچہ قرآن مجید میں سورہ ہود میں ارشاد ہوتا ہے کہ لا تبخسوا الناس اشیاءہم، لوگوں کا مال ظالمانہ طریقے سے کم، سازشوں کے ذریعے سے لوگوں کے مال کی قیمت کو کم نہ کرو. کتنے میں یوسف بکے تھے؟ روایتیں مختلف ہیں، بعض روایتوں میں ہے 18 درہم، بعد میں ہے 20 درہم، بعد میں ہے 22 درہم، بعد میں ہے 40 درہم. علیکم السلام. कम से कम 18 और ज्यादा से ज्यादा 40 दिरहम की रवायत पाई जाती है। सिर्फ लरीफी देखिए कि काफिले के थे कितने लोग, 10 आदमी। अगर 40 दिरहम में यूसुफ बिके हर एक आदमी क्या मिला, चार दिरहम के खातिर बच्चे को ले आकर के उन्होंने बाजार में बेच दिया कि इसके साथ क्या गुजरेगी, क्या जीतेगी, क्या अंजाम इसका होगा, इसकी परवाह किए बगैर मुख्तलिफ। इसीलिए कुरान कह रहा है समान अख्स दराहमा महदूदा व कान मुफी है मिन जाहिदीन। यूसुफ को फरोख्त करने वालों को यूसुफ की बेचने में बहुत दिलचस्पी नहीं थी। बार दफा ये होता है ना, अपने माल को बेचने ले आया, बड़ा एहतमाम करता है, ये करता है, वो करता है, ताकि वो चाह रहे किसी तरह से इससे जो छुटकारा मिले। बेचने वाले में छुटकारा चाहते थे और खरीदने वालों को भी कोई रगबत नहीं हो रही थी यूसुफ से खरीदने में। बेचने वालों की अदम रगबत तो समझ में आ रही थी, वो चाह रहे किसी सूरत से जल्दी से जल्दी हमें इससे जो मिलना है मिल गए, छुट्टी होने के बाद पास होने से पहले हम इससे ये जो है नजात पा जाए। खरीदने वालों को भी रगबत नहीं हो रही थी। हालांकि खूबसूरत है जनाब यूसुफ, ऐसा गुलाम काफी कीमती होता है, उसके बावजूद खरीदने वालों को रगबत नहीं हो रही थी। वो जनाब यूसुफ के तेवर की वजह पर, तेवर जनाब यूसुफ के ये जो ये है गुलामाना नहीं थे। आखिर बार दफा होता है ना कि शक्लो शमायल और चेहरे मोहरे से अंदाजा हो जाता है कि ये जो है मुती और फरमा बरदार हमारा गुलाम रहेगा, और एक दफा ये होता है तेवर ये बताती है गुलामी गुलामी करने वाला नहीं है, मिजाज में इसके गुलामी नहीं है। जो लोग गुलाम खरीदते हैं उनका आमतौर से मकसद यही होता है ना, काम कराना, उनसे जिस तरह से चाहे उसका इस्तेमाल करें। गुलाम का माना तो यही होता था, गरीब का माना तो यही होता था, जिस तरह से चाहे। यूसुफ के तेवर बता रहे थे कि ये इस काम के नहीं है, लिहाजा ना खरीदारों में रगबत पैदा हो रही थी यूसुफ को खरीदने में, और ना बेचने वालों को बड़ा एहतमाम करने का होता कि वो बाकायदा ये जो है पब्लिसिटी करते, प्रोपेगेंडा करते, इधर उधर थोड़ा सा सजाते बाजार को, नहीं जल्दी जल्दी चाह रहे थे इसको बेच डाले। बहरहाल कुरान कहता है कि वह कानू फी है मिन जाहिदीन, लोगों को कोई जो है वो रगबत न थी, न बेचने वालों को बेचने में रगबत है, न खरीदने वालों को खरीदने में रगबत है। जनाब यूसुफ को चंद सिक्कों के बदले उन लोगों ने बेच दिया। सिर्फ एक यूसुफ ही नहीं बिके हैं बाजार है मिस्र, एक यूसुफ नहीं है, खुद हमारे वजूद के अंदर बहुत सारे यूसुफ हैं, हमारे अपने वजूद में बहुत सारे यूसुफ हैं। यूसुफ उम्र, यूसुफ जवानी, यूसुफ इज्जत नफ्स, यूसुफ हुर्रियत, यूसुफ तहारत नफ्स। हम भी इस बाजार दुनिया में कहीं ना सस्ता न बेच दे। यूसुफ उम्र को किस कीमत बेचा, यूसुफ जवानी को किस कीमत बेचा, यूसुफ इज्जत नफ्स, तहारत नफ्स, तस्किया नफ्स, अपनी जिंदगी हम बेच रहे हैं ना। हमारे यूसुफों को खरीदने के लिए भी दुनिया में दो तरह के खरीदार हैं, वो तो यूसुफ बिक गए। हमारे यूसुफों को खरीदने के लिए दुनिया में दो तरह के खरीदार हैं, आवाम भी खरीदने को तैयार है, खुदा भी खरीदने को तैयार है। दो खरीदार हमारे पास हैं। आवाम कितने में खरीदते हैं हमें, बिसमन बख्स। फर्ज कीजिए कि एक इंसान के काम करने की कितनी उम्र होती है, ये जो है 50 साल तक काम करेगा, 20-25 साल की उम्र में इंसान मार्केट में आता है काम करने के, काम के मार्केट में 50 साल काम करेगा, 75 साल 80 साल की उम्र उसके बाद तो ऐसे जाएगी, रिटायर तो पहले ही हो जाते हैं, लेकिन बहरहाल थोड़ा सा और मान लीजिए रिटायरमेंट के बाद कुछ एक्टिव रहे। 50 साल हमारे काम की मुद्दत है जो लोग हमें खरीद सकते हैं हमारे माल को, 50 साल की मुद्दत है। 50 साल हर साल में ये जो है 12 महीने को अगर 50 से जर्ब करेंगे तो तकरीबन 600 महीने हो गए काम के हमारे। फर्ज कीजिए कि हर महीने उन्होंने हमें $10,000 दे दिया, जो कि नहीं मिलता, क्योंकि आमतौर से $10,000 महीना
आम तौर से नहीं मिलता,
खास अफराद हैं उनको मिल जाता है, लेकिन उमूमन $10,000 तो नहीं मिलते।
मान लेते हैं, फर्ज कर लेते हैं कि हर महीने हमें जो है कितना मिल गया,
$10,000 मिल गया, 600 महीना हमने काम किया, टोटल कितना हो गया, $6 मिलियन। पूरी जिंदगी जो बेची हमने, $6 मिलियन टोटल मिलेगा, इससे ज्यादा नहीं मिलेगा। और वो भी ये $6 मिलियन कमाने के लिए कम से कम $5 मिलियन खर्च करना पड़ेगा। सेविंग दुनिया ना होती है, खर्च करेंगे अपने को काम के लायक बनाने के लिए, खाना खाएंगे, आराम करेंगे, सोएंगे, कपड़ा है, ये सारी चीजें काहे के लिए है, आराम काहे के लिए करते हैं, काम के लिए। टाइम बहुत हो गया है, कल जॉब पे जाना है, कल जहां पर सुबह 7 बजे जाना है, अभी क्यों परेशान हो रहे हैं, अभी वो रात में सोएंगे नहीं तो काम कैसे करेंगे, तो आराम काहे के लिए करते हैं, काम के लिए। और काम काहे के लिए करते हैं, काम क्यों करते हैं, पैसे बने, पैसे से क्या करेंगे, आराम के लिए, काम आराम के लिए, आराम कोलू का बैल है, जहां से चले थे वहीं दोबारा वापस। तो बहरहाल अगर कुल कमाई हमारी हो गई, पूरी उम्र जो हमने बेची, ये जो है यूसुफे उम्र को बेचा, यूसुफे जवानी को बेचा, यूसुफे हुर्रियत को बेचा, यूसुफे इज्जते नफ्स को बेचा। अरे बार दफा जॉब के लिए कुछ लोग सब कुछ करने को तैयार हो जाते हैं ना, तो जॉब है, जॉब के लिए नमाज छोड़ेंगे, जॉब के लिए इबादत छोड़ेंगे, जॉब के लिए हिजाब छोड़ेंगे, जॉब 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 सब कुछ कुर्बान करने को तैयार, जॉब के लिए, तो अपने को बेच लिया ना। अपने यूसुफ हुर्रियत को किस चीज के बदले में बेचा, इज्जत नफ्स को किस चीज के बदले में बेचा, हराम का इर्तिकाब किस कीमत पे किया है हमने, टोटल में मिला करके मिला वो $6 मिलियन, ये कीमत है हमारी, हमारी कीमत क्या है, दूसरा खरीदार हमें कितने में खरीदने को तैयार है, दो खरीदार है ना मार्केट में, एक तरफ से ये अफराद है, इंसान है, दूसरी तरफ से खुदा है, इंसान हमें खरीद रहा है, ज्यादा से ज्यादा क्या दिया, $6 मिलियन कुल, जिसमें से कम $5 मिलियन तो $6 मिलियन को हासिल करने में लग गए, बहुत सेविंग कर लिया तो $1 मिलियन की सेविंग कर लिया, जो कि नहीं, वो भी नहीं होती है आमतौर से वो भी नहीं होती है। लेकिन जब खुदा खरीदता है हमसे तो क्या खरीदता है, इन्नल्लाह अश्तरा मिनल मुमिनीना अनफुसहुम व अमवालहुम बिअन्न लहुमुल जन्ना। खुदा जब खरीदता है हमारे यूसुफ उम्र को, यूसुफ जवानी को, यूसुफ हुर्रियत को, यूसुफ इज्जत नफ्स को, खुदा कीमत भी देता है और माल भी लौटा देता है। इज्जत नफ्स चली नहीं गई, जब हम खुदा से मामला करते हैं तो इज्जत नफ्स को बेचा, उसके बदले में खुदा ने जन्नत भी दी और इज्जत नफ्स में और इजाफा कर दिया। इज्जत बढ़ती है खुदा से सौदा करने में, इज्जत घटती जिन लोगों ने खुदा से सौदा किया था, मौलाए कायनात ने खुदा से सौदा किया, इमाम हुसैन ने खुदा से सौदा किया, जनाब ज़ैनब ने खुदा से सौदा किया, कीमत भी मिली और जो माल था वो माल भी मिला। जनाब ज़ैनब चली गई, इज्जत की परवाह नहीं की, दरबार इब्न ज़ियाद में, दरबार यजीद में, हर जगह चली गई जनाब ज़ैनब, इज्जत जाती है तो जाए, चली गई इज्जत, वो इज्जत भी नहीं गई। इमाम हुसैन ने हयात दे दी, जिंदगी चली गई, इमाम हुसैन की हयात जावेद मिल गई, जिंदगी जावेद मिल गई। एक तरफ से हमारे जो ये जो है यूसुफ हैं, उनके खरीदार अवाम हैं और खुदा है, अवाम बेसमानी बख्स, मामूली कीमत, चंद दराहमा महदूद, चंद डॉलर, चंद दिरहम, दिरहम की जगह पर लिख दिए जो है वो डॉलर लिख दीजिए, डॉलर का महदूद, कुछ चंद दिन डॉलर के बदले। खुदा जब खरीदता है, दुनिया में खरीदार जो है वो थोड़ा सा माल अगर हो तो कोई नहीं खरीदता है। हर सीटी है, आप दुकान, आपकी दुकान में पाव भर सब्जी लिए बैठे हैं, कोई खरीदने आएगा, पाव भर सब्जी खरीदने, कुल आपके पास जो सरमाया बेचने के लिए क्या, पाव भर सब्जी है, जहां ज्यादा माल होता है लोग वहीं जाते हैं ना, ये जो है वॉलमार्ट में जाते हैं, छोटी छोटी दुकानों पर कौन जाता है खरीदने के लिए,
جب یہ بڑی دکانیں کھلتی ہیں تو چھوٹی دکانیں تو خود بخود بند ہو جاتی ہیں نا, دھم توڑ دیتی ہیں. اہل دنیا جب خریدتے ہیں تو زیادہ مال ہو تو خریدتے ہیں, کم مال خریدنے کو تیار نہیں ہوتے ہیں. خدا زیادہ بھی خریدتا ہے کم بھی خریدتا ہے. فَمَن يَعْمَلْ مِثْقَالَ ذَرَّةٍ خَيْرًا يَرَهُ. اتنا سا ہی مال اگر آپ کے پاس ہے تو خدا خریدنے کے لیے تیار موجود ہے. دنیا والے جب خریدنے آ کر چھانٹ چھانٹ کے خریدتے ہیں, چھانٹ چھانٹ کے جائیں گے وہاں کے اوپر اچھے اچھے سیب نکالیں گے, ذرا سا کوئی سیب میں کوئی داغ دھبا ہے تو اسے کٹا کرتے ہیں الگ کر دیتے ہیں نا. لیکن خدا ایک ایسا خریدار ہے, سالم چیزوں کو بھی خریدتا ہے, ساتھ ساتھ میں معیوب کو بھی خرید دیتا ہے, تھوڑا بہت عیب ہے نفس ہے اس کو بھی خرید دیتا ہے. مولا کائنات حضرت علی ابن ابی طالب علیہ السلام نماز کے بعد دعا پڑھتے تھے, الہی ہاذہ صلاتی صلیتھا لا لحاجۃ منک الیہا. خدایا یہ نماز جو میں نے پڑھی ہے تو اس کا محتاج نہیں ہے, تجھے اس کی ضرورت نہیں تھی جو میں نے پڑھی ہے, تجھ پر احسان نہیں کر کے پڑھا ہے. ولا رغبتا منك فيها, تجھے اس کی خواہش بھی نہیں ہے, نہ تو اس کا محتاج ہے نہ تجھے اس کی آخر کبھی کبھی ہوتا ہے کچھ لوگ محتاج تو نہیں ہوتے مگر خواہش ہوتی ہے. ایک سرمایہ دار جس کے پاس اربوں ڈالر بڑے پڑے ہیں وہ ہمارے چند ڈالر کا محتاج نہیں ہے مگر خواہش ہوتی کہ ہمارا بھی اس کے پاس چلا جائے, حوث ہوتی ہے نا, حوث کہیں رکتی تو نہیں ہے, امبار لگا ہے بے خود کا پھر بھی خواہش ہے. خدا کو نہ ضرورت ہے اور نہ خواہش ہے ہماری عبادت کی, پھر بھی خدا نے ہمیں حکم عبادت دیا ہے. کاہے کے لیے حکم عبادت دیا ہے؟ ہمارے فائدے کے لیے. بولا فن کیونکہ عبادت ہی وہ ہے جہاں جس کے ذریعے سے انسان ارتقا کے منزلیں طے کر سکتا ہے, جس سے انسان انسان بن سکتا ہے ورنہ حیوانیت کے درجے پر باقی رہ جائے گا. انسانیت کے درجے پر ہمیں فائز کرنے کے لیے اللہ نے ہمیں حکم عبادت تو دیا ہے, نماز کا حکم دیا ہے, لیکن خدا کو نہ ہماری نماز کی ضرورت ہے اور نہ ہماری نماز کے خدا کو کیا ہے, خواہش ہے. نہ خواہش نہ ضرورت, اس کے باوجود ہم نے ہمیں حکم دیا ہے. ہم نے جو یہ نماز پڑھی ہے مولا فرماتے ہیں پڑھنے والے یہ نماز پڑھی ہے, نہ تجھے میری نماز کی ضرورت ہے نہ تجھے اس کی خواہش ہے, پھر بھی ہم نے پڑھی. کیوں پڑھی؟ تعظیماً و طاعتاً و اجابتاً لکا الی ما امرتنی, جو تجھے حکم دیا ہے تیرے حکم کی اطاعت کے لیے نماز پڑھی ہے, تیرے حکم کے احترام میں ہم نے نماز. وہ حکم کیا ہے؟ وہ حکم ہمارے اپنے فائدے کے لیے. اس کے بعد فرماتے الہی ان کان فیہا خلل او نقص من رکوعہا او سجودہا. اب ظاہر سی بات ہے مولا کے نماز میں کوئی نقص اور کوئی عیب, ان کی نماز تو بے عیب نماز ہے, بے نقص نماز ہے. یہ ہم کہہ سکتے ہیں کہ خدا یا ہم نے نماز تو پڑھ دی ہے لیکن معلوم ہے کہ یہ رکوع وہ رکوع نہیں ہے جو ہونا چاہیے, ہمارا سجدہ وہ سجدہ نہیں ہے, بہترین سجدہ نہیں ہے ہمارا, بہترین رکوع نہیں ہے. خدایا نمازوں کو ہماری چھاٹ چھاٹ کے مت لینا کہ جو صحیح اچھی اچھی نماز ہے, حضرت علی کی نماز کو لے لیا, امام حسین کی نماز کو لے لیا, امام حسین کی نماز کو لے لیا, سلمان کی نماز لے لیا, ہم لوگوں کی نماز کو ٹکرا دیا. نہیں نہیں, جہاں ان سب کی نماز کو لینا ہے ساتھ میں مخلوط دے دے. اگر ہماری نماز میں رکوع میں سجود میں کوئی کمی بھی رہ گئی فلا تو آخذ نہیں, گرفت مت کرنا, چھاٹ کے نکال مت دینا, یہ خراب مال ہے. اس سیب پہ جو ہے وہ داغ لگے دھبے لگے یہ نہیں چاہیے, اس کو صاف ستھرا والا چاہیے. وتفضل علی بالقبول والغفران برحمتك یا ارحم الراحمین, خدایا تو اپنے لطف و فضل سے اسے قبول کر دے گا. تو خدا معیوب عمل کو بھی بالکل پرفیکٹ 100% ہو تبھی ہماری نماز نہیں, اگر وہ ہوتا تو ہم لوگوں کی ساری نمازیں تو بیکار تھی, ہمارا سارا بتائے گا تھا. اس لیے ظاہر سی بات ہے ہماری نماز تو مولا کائنات کی نماز کا مقابلہ کر ہی نہیں سکتی ہے. مولا کی نماز تو چھوڑیے, سلمان کی نماز کا مقابلہ نہیں کر سکتی ہے, مولا کی نماز تو بہت دور کی بات ہے. ہماری نماز آیت اللہ ہے, بہجت کی نماز کا مقابلہ نہیں کر سکتی ہے. اگر قرار یہ ہوتا ہے کہ بالکل اچھا اچھا بالکل فریش مال جہاں کوئی داغ دھبا نہ ہو وہ اگر خدا قبول کرے گا تو ہم سب کا تو بیڑا غرق تھا. نہیں, خدا جو ہے وہ صحیح و سالم تو مال تو دیتا ہی ہے لیکن ساتھ میں معیوب مالوں کو بھی قبول کر دیتا ہے. اس کے بعد 21ویں آیت میں ارشاد ہوتا ہے وقال الذی اشتراه من مصر لامرأته اکرمی مثواه. اب بہرحال یوسف بک گئے, 20 میں بکے, 22 میں بکے, 18 میں بکے, 40 میں بکے, جو بھی تھا بہرحال ایک خریدار کی نگاہ جم ہی گئی, ایک قدر شناس جوہری بازار میں آ ہی گیا, اس کی نگاہ یوسف کے اوپر جم ہی گئی. اس نے بھی جو خریدا ہے جو غلام بنانے کے لیے نہیں خریدا, کیونکہ ظاہر سے بات ہے غلامی کے تیور تو تھے ہی نہیں, انداز یہ بتا رہے تھے کہ یہ تو غلام غلام بننے والے آدمی نہیں ہیں, یہ خدا کے سوا کسی کو اپنا آقا ماننے والے ہے ہی نہیں. وقال الذی اشتراه من مصر, یہ خریدار جس کا تعلق یہ جو ہے مصر سے تھا, ابھی نام نہیں آیا ہے کون ہے, عزیز مصر کا نام آیا ہے یوسف یوسف میں, تیسرے مرحلے میں آیا ہے, پہلے مرحلے میں نہیں آیا جب وہاں دروازے کے اوپر جب پیچھا کر رہی تھی یہ جو ہے زلیخا یوسف کا, وہاں پر بھی سیدوہا کا لفظ وہاں پر بھی آیا ہے, عزیز کا نام نہیں ہے. اس کے بعد آیا ہے امرأت و عزیز, یہاں بھی نام نہیں ہے کون ہے, مصر کا ایک باشندہ, اشتراہ من مصر. وقال الذی اشتراہ من مصر, مصر کے رہنے والے ایک شخص جس نے یوسف کو خریدا تھا, اس نے اپنی بیوی سے کہا لِامرأتِهِ اکرمی مثواه, اسی سے لگتا ہے کہ غلامی کے لیے آئے ہیں, ان کی مقام و ان کے جو ہے مقام اور منزلت کا خیال رکھنا, غلام کے مقام و منزلت کا خیال رکھنے کے بعد تو نہیں ہوتی ہے نا, ان کا اکرام کرنا, ان کا احترام کرنا, ان کے مقام کا احترام رکھنا. عسى اَن يَنفَعَنَا اَوْ نَتَّخِذَهَا وَلَدًا اَوْ نَتَّخِذَهُ وَلَدًا, ہو سکتا ہے کہ ہمیں اس سے کوئی فائدہ پہنچے یا ہم اس کو اپنی اولاد ہی بنا لیں, اپنا بیٹا بنا لیں. اس سے اندازہ ہوتا ہے کہ عزیز مصر کی اولاد نہیں تھی, اور یَتَّخِذَهُ وَلَدًا. خب فرعون کس نے خریدا اسے, خریدنے خریدار کون ہے, فرعون مصر کا جو ہے وزیر اعظم, چونکہ عزیز کا جو عہدہ تھا عزیز مصر, عزیز مصر نام نہیں ہے, عزیز نام نہیں ہے, عزیز کیا ہے, عہدہ ہے, منصب ہے. عزیز کا عہدہ جو تھا یہ جو ہے وزیر اعظم, جیسے آج ہمارے یہاں ہوتے ہیں کہ ایک اوپر طاقت ہے, صدر ہے یا پارلیمنٹ ہے, جو بھی آپ مان لیں اس کے ماتحت ایک شخص ہے جو پورے ملک کو چلاتا ہے. وہاں پر بھی فرعون مصر الگ ہے, بادشاہ ہے مصر الگ ہے, جس کو جو ہے کہا جاتا تھا فرعون کے نام سے یاد کیا جاتا, فرعون ایک نہیں ہے, فرعون یہ جو ہے سلسلہ ہے, فرعون نام بھی نہیں ہے. جیسے یہ جو ہے پاچا, پہلوی, صفوی, مغل اور بھی وہ بادشاہوں کے جو ہے سلسلے گزرے ہیں, تو فرعون اسی طریقے سے اس جو ہے سلسلے کا نام تھا, بادشاہ ہوا کرتا. فرعون مصر کا جو ہے وزیر اعظم جس کو عزیز کے نام سے یاد کیا جاتا تھا, اس نے انہیں خریدا. اس کے بعد قرآن کہتا ہے کہ وَكَذَلِكَ مَكَّنَّا لِيُوسُفَ, اس طرح سے ہم نے یوسف کو اقتدار عطا کر دیا. کس طرح سے, جب وہ خرید کر کے عزیز مصر لے کر کے آیا ہے, اب یہاں سے اقتدار یوسف کی بات چل رہی ہے. مکنہ شاید اس لیے کہ اگر وہ عزیز مصر کے گھر نہ آتے تو یہ جو ہے مصر کی حکومت کا عہدہ ان کو نہیں مل پاتا تھا. اس طرح سے ہم نے ان کو اقتدار عطا کیا, عزیز مصر کے گھر میں ان کو داخل کر کے ہم نے ان کو یہ دیا. اس کے بعد قرآن کہتا ہے وَلِنُعَلِّمَهُ مِن تَعْوِيلِ الْأَحَادِيثِ, اور ہم نے ان کو عزیز مصر کے محل میں کیوں داخل کیا, تاکہ انہیں ہم تعبیر خواب کا علم دے دیں. اب یہ دیکھنے کی بات ہے کہ محل میں آنے میں اور تعبیر خواب کے علم کے ملنے میں کیا تعلق ہے, آپس میں کیا رابطہ ہے, جو یہاں کے اوپر بیان کیا رہا ہے. اس کے بعد ہے واللہ غالب امره ولکن اکثر الناس لا يعلمون, دونوں میں رابطہ کیا ہے. قرآن کہہ رہا ہے کہ مصر جب ان کو ہم نے جب اس نے آ کر کے خرید لیا اور خرید کے لے کر کے اپنے محل میں چلا گیا, تو اس طرح سے ہم نے یوسف کو انہیں اقتدار زمین پر دیا, کیونکہ اگر یہاں داخل نہ ہوتے یقیناً اس عہدے تک ان کا پہنچنا ممکن نہیں تھا. پھر اس کے بعد ہم یہاں کیوں لائے ہیں؟ اس لیے لائے ہیں کہ تاکہ ہم انہیں تعبیر خواب کا علم دے دیں. خوب تعبیر خواب کا علم باہر بھی دیا جا سکتا تھا, تعبیر خواب کے علم کے لیے یہاں آنے کی کیا ضرورت تھی؟ حتماً وہ یہاں آتے تب جا کر کے ان کو تعبیر خواب کا علم ملتا. دیکھیے بہت سارے ایسے علوم ہیں, بہت سارے ایسے علمی یہ جو ہے مدارج ہیں جو پڑھنے سے حاصل نہیں ہوتے ہیں, بہت باریک ہوتا ہے. یہ اس وقت ملتے ہیں جب انسان ہوائے نفس کا گلا گھونٹتا ہے. یوسف عزیز مصر کے محل میں آئے, زلیخا کا گناہ کی دعوت دینا, اسباب گناہ بھی سب فراہم ہے وہاں پر, اس کے باوجود یوسف کا گناہ کی طرف مائل نہ ہونا, نفس کو جو ہے کچل دینا, یہ نفس کا جو ہے کچلنا, نفس کا گلا گھونٹ دینا, یہ سبب بنا کہ خدا بندے عالم نے انہیں تعبیر خواب کا علم دیا. نہ یہاں پر آتے نہ ایسے مواقع فراہم ہوتے, نہ یوسف کا یہ جوہر کھل کے سامنے آتا, نہ یہ موقع آتا ہے کہ جہاں پہ یوسف جو ہے اپنی ہوائے نفس, اپنی خواہشات نفس کا جو ہے گلا گھونٹتے. بہت سارے ایسے علوم ہیں جو خدا بند عالم کی صرف ادا ہے. العلم نور یقذفه اللہ فی قلب من یشاء, حدیث ہے کہ علم ایک ایسا نور ہے اللہ جس کے دل میں چاہتا ہے ڈال دیتا ہے. بعض علوم وہ ہیں جو خدا داد ہیں, سیکھنے سے وہ علم نہیں ملتا. چنانچہ ابن سیرین, جن کا تعبیر خواب کے سلسلے میں کافی نام ملتا ہے, ابن سیرین کے بارے میں یہی کہ اگر ان کے پاس یہ صلاحیت آئی تھی, یہ صلاحیت ان کو اسی لیے ملی تھی کہ انہوں نے ہوائے نفس سے جو ہے مقابلہ کیا تھا. ابن سیرین کے بارے میں ہے کہ ابن سیرین نے کپڑے والے کی جو ہے وہ دکان پہ کام کرتے تھے, خوبصورت سے آدمی, ایک عیاش طبع عورت ان کی عاشق ہو گئی, آئی اس نے ڈھیر سارے کپڑے وپڑے خریدے, اس کے بعد دکان کے مالک سے کہا کہ اتنا تم اس سے نہیں اٹھ سکتا ہے, آپ اپنے اس نوکر سے کہیے کہ وہ ہمارے گھر تک پہنچا دے. اتنا مال خریدا ہے تو یہ جو ہے وہ ڈلیوری کی سہولت تو دی ہی جاتی ہے. مالک نے فوراً حکم دیا کہ جو لے جاؤ, وہ لے کے چلے گئے, گھر کے اندر گئے, اس نے دروازہ بند, بالکل یوسف والا مرحلہ. دعوت گناہ, وہی جو ہے خدا طرف انسان تھے, ہوائے نفس, خواہش نفس. ایسے موقع بہت سارے لوگ بہانہ بھی کر لیتے ہیں, اب تو کیا, اب تو ہم تو مجبور ہیں, ہم تو نہیں کرنا چاہتے, مگر نہیں, مجبوری وجبوری کچھ نہیں ہوتی ہے. انسان چاہے تو راستہ خدا کھول دیتا ہے, کوشش کرنا ذمہ داری ہے. انہوں نے انکار کرنا تھا, اس نے کہا دیکھو اگر تم نے ہماری خواہش نہیں مانی تو ہم شور کر دیں گے کہ انہوں نے ہماری عزت پہ حملہ کیا ہے. اور ظاہر سی بات ایسے موقع پر اور تو ہی کے بعد مانی جاتی ہے. اب یار بڑے پریشان کیا کریں, فوراً ذہن میں خیال آیا, کہا تھوڑی دیر کے لیے یہ جو ہے باتھ روم جانے کی اجازت ہے, واش روم میں. ان کا ہاں, وہاں گئے, ساری غلاظت اپنے بدن پر لگا کے چلے آئے, اور سارا ان کا عشق جو ہے وہ ہوا ہو گیا. تب تمام جو ہے گندگیاں غلاظت بدن پہ دیکھی, برقع دیتے ہوئے وہاں سے باہر نکلے, دکر دے کر اس نے باہر نکل دی. باہر آئے, آ کر کے نہایا, بدن کی غلاظت دور ہوئی, ساتھ ساتھ روح کی غلاظت دور, اور تعبیر خواب کا علم ان کو وہیں سے مل گیا. دونوں کے اندر جو رابطہ ہے, اس کے بعد آخری جملہ جو خدا بند عالم فرماتا ہے اس آیت میں کہ واللہ غالب امره ولکن اکثر الناس لا یعلم, خدا اپنے ہر کام میں غالب ہے, اسے کوئی شکست نہیں دے سکتا, جس طرح سے چاہے اپنا کام کرانا, اپنا کام جو ہے وہ کرا لیتا ہے. قدرت خدا کا ایک نمونہ یہ ہے کہ بہت سے مقامات پر اس نے اپنے بندوں کو نجات اور کامیابی کے اسباب خود ان دشمنوں کے ذریعے فراہم کرائے ہیں, خود دشمنوں کے ذریعے فراہم کرائے. اگر یوسف کے بھائی یوسف کو کنویں میں نہ ڈالے ہوتے, اگر یوسف جو ہے نکل کے بازار مصر میں نہ بکے ہوتے, اگر بازار مصر میں نہ بکے ہوتے تو عزیز مصر کے محل میں بھی نہیں پہنچ سکتے تھے. عزیز یہ جو ہے مصر کے محل میں اگر نہ پہنچتے تو یہ جو ہے زلیخا کا یہ واقعہ بھی پیش نہ آتا, یہ واقعہ پیش نہ آتا تو جیل میں نہ جاتے, جیل میں نہ جاتے تو فرعون کے درباری سے جو ہے ملاقات نہ ہوتی, تعبیر خواب بیان نہ کرتے اور اس درجے تک پورا چین ہے نا, پورا سلسلہ ہے. بھائیوں نے یوسف کو ختم کرنا چاہا تھا. خدا کیا چاہتا تھا؟ یوسف کو یہ جو ہے مصر کا حاکم بنانا چاہتا تھا, حکمراں بنانا, عدید مصر بنانا چاہتا تھا. وہاں ذریعہ کون بنا؟ وہ دشمن بنے. یہ خدا کی قدرت کا ایک نمونہ ہے کہ خدا اگر کوئی چیز چاہتا ہے تو اپنے بندوں کو جو ہے نجات دلاتا ہے, دشمنوں کے ذریعے سے نجات دلاتا ہے. بہرحال جناب یوسف محل میں آتے ہیں. محل میں آنے کے بعد جناب یوسف ایک طرف سے دیکھتے ہیں کہ محل کے اندر دولت کے رہ گئے ہیں. کنعان میں جب تک تھے جناب یوسف تو یہ سارے مناظر نہیں, کنعان کا معاشرہ طبقات میں اتنا اختلاف نہیں, تھوڑا بہت اختلاف تھا, اتنا اختلاف نہیں تھا کہ ایک طرف سے بڑے بڑے محل ہیں, لوگ عیاشیوں میں مصروف ہیں, عیاشیوں کے سارے اسباب میں, اور دوسری طرح غلاموں کا پورا بازار ہے. کنعان میں تو غلاموں کا بازار نہیں تھا, کنعان ایک چھوٹا سا علاقہ, محدود علاقہ تھا. یہ جو طبقات کا اختلاف تھا, ایک طرف اتنی دولت اس کا شمار نہیں ہے, دوسری طرف لوگ دانے دانے کو ترس رہے ہیں, انہیں کھانے کو نہیں ملتا ہے. یہ دیکھ کر کے جناب یوسف کٹتے تھے, جناب یوسف کو درد ہوتا تھا, رنج ہوتا تھا. چاہتے یہ تھے کہ یہ حالات بدلے, مگر یوسف کے اختیار میں کچھ تھا نہیں. یہاں تک کی بات کی آیتیں جو ہے انشاءاللہ کل کافی آیتوں کا بھی خدمت میں پیش کروں گا. السلام علیکم.